आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहो श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
Thank you.
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, प्रभु येशु ख्रीष्टको मधुर अनि सामर्थ्य नाममा मेरो जयमसी अनि नमस्ते। साथै आजको यो बाइबल अध्ययन कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु। श्रोता, पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध अनि श्रृंखलाबद्ध अध्ययनको क्रममा आज हामी दानियल चार अध्यायबाट अध्ययन गर्न गइरहेका छौं। विशेष गरेर आज हामी दानियल चार अध्याय पद एकदेखि 18 पदसम्मबाट अध्ययन गर्न गइरहेका छौं। मित्र, यो चार अध्यायले हामीलाई अघि वा पहिले पाएको वा देखिसकेको भन्दा अधिक यो मानिस नबुकदनेस्सरको विषयमा धेरै जानकारी दिन गइरहेको छ। त सबभन्दा पहिले हामी देख्नेछौ नबुकदनेस्सरको साक्षी वा गवाही। दानियल चार अध्याय एकदेखि तीन पदमा लेखिएको छ, सारा पृथ्वीमा रहने विभिन्न भाषा बोल्ने जाति जातिहरूका मानिसहरूलाई राजा नबुकदनेस्सरबाट तिमीहरूलाई ठूलो समृद्धि मिलोस्। सर्वोच्च परमेश्वरले मेरो निम्ति गरिदिनुभएका आश्चर्य कर्मका चिन्हहरू र अचम्मका कामहरूको बारेमा तिमीहरूलाई बताउन पाउँदा म खुसी छु। उहाँका चिन्हहरू कति महान छन्, उहाँका अचम्मका कामहरू कति शक्तिशाली छन्। उहाँको राज्य अनन्तको राज्य हो, उहाँको प्रभुत्व पुस्तौं पुस्तसम्म रहिरहन्छ। मित्र, यो नबुकदनेस्सरको अद्भुत गवाही साक्षी हो र यसले यो मानिसको विश्वासमा विकासको वृद्धिको देखाउँदछ परमेश्वरप्रति। पछाडि दानियल तीन अध्याय 29 पदमा उसले एक राज आज्ञा निकालेथे र परमेश्वरमा आफ्नो दृढ विश्वासको प्रकट गरेथे। यो पद पढिदिन्छु, दानियल तीन अध्याय 29 पदमा लेखिएको छ, 29 पदमा, यसकारण म यो उर्दी दिँदैछु कि कुनै पनि जातिका वा कुनै पनि भाषा बोल्ने मानिसहरूले सद्रक मेसक र अबेदनगोका परमेश्वरको विरुद्धमा केही भन्छ भने उनीहरू टुक्रा टुक्रा पारी काटिनेछन् र उनीहरूका घर उजाड पारिनेछन्, किनभने यसरी कुनै पनि अर्को देवताले बचाउन सक्दैन। मित्र, यो निश्चय नै दृढ भरोसा वा विश्वास हो जुन उनले परमेश्वरप्रति व्यक्त गरे। त्यहाँ यो उसको राज आज्ञा थियो, यो यहाँ चाहिँ निर्णय हो। त्यहाँ त्यो निश्चय नै दृढ विश्वास थियो र यहाँ चाहिँ साँचो मनको परिवर्तन छ। कालक्रमिक रूपमा यो साक्षी यो अध्यायको अन्तमा आउनुपर्ने, किनभने यो यहाँ रेकर्ड गरिएको उसको अनुभवबाट बढेथ्यो, विकास भएथ्यो। नबुकदनेस्सरले आफ्ना राज्यका सारा मानिसहरू, सारा राष्ट्र, प्रान्त र भाषाभाषीहरूलाई शान्तिको एक सन्देश पठाउँछन्। उनी राष्ट्रको बीचमा शान्तिको बारेमा बोलिरहेका छन्। उसले पहिले नै त्यस्तो प्रकारका शान्तिको आफ्नो सैनिक शक्तिद्वारा र उसको सर्वोच्च शक्तिद्वारा प्राप्त गरिसकेका थिए। बरु यहाँ उसले हृदयको शान्तिको बारेमा बताउँछन् जुन पापीहरू कहाँ आउँदछ, जब उसले जान्दछ कि उनी परमेश्वरद्वारा ग्रहण गरिएका सन्तान हुन् र उनी परमेश्वरसँग शान्तिमा छन्, मिलापमा छन्। यो मानिसको आफ्नै शान्ति उसका पुनस्थापन भएको थियो जुन हामी यो अध्यायमा देख्नेछौ। साथै उसले यो पनि भने, सर्वोच्च परमेश्वरले मेरो निम्ति चिन्ह र आश्चर्य कामहरू गरिदिनुभयो। उसको साक्षी अति नै व्यक्तिगत छ। परमेश्वर अब कति पनि तीन यहुदी केटाहरूको मात्र परमेश्वर हुनुहुन्न। उसले परमेश्वरको चिन्ह, आश्चर्य कामहरू र उहाँका चमत्कारहरू र उहाँको राज्यको साक्षी दिन्छन्। उसले यो कुराको थाहा गर्छन् र यो कुराको स्वीकार गर्दछन्। परमेश्वरको राज्य, परमेश्वरको शासन उसको राज्य र शासनभन्दा महान छ। मित्र, नबुकदनेस्वरले बताएका शान्ति तब मात्र मानव हृदयमा आउँदछ जब यसले परमेश्वरलाई जान्दछ। रोमी 5:1 लेखिएको छ, यसकारण विश्वासद्वारा धर्मी ठहरिएका हुनाले हाम्रा प्रभु येशु ख्रिस्टद्वारा परमेश्वरसँग हाम्रो मेलमिलाप अर्थात् शान्ति भएको छ। त्यो शान्ति अर्थात् त्यो मिलाप जुन उहाँले कलवारीको क्रुसको रगतद्वारा बनाउनुभयो, अहिले ख्रिस्टले क्रुसमा दण्ड चुक्ता गर्नुभएको कारण यो शान्ति पापीको हृदयमा आउन सक्छ र परमेश्वर अहिले उसको लागि हुनुहुन्छ र परमेश्वर उसको तर्फमा हुनुहुन्छ। आज जति पनि संसारमा समस्या, कष्टहरू र कष्टित हृदयहरू संसारमा छन्, ती सबैको पछि पापको प्रश्न छ। मामला सही ठिकठाक छैन। एकजना जवान मानिसले यसलाई यसरी मलाई व्यक्त गरे, म आफै स्वयंसँग शान्तिमा छुइनँ, म मेरो अभिभावकहरूसँग शान्तिमा छुइनँ, म आफ्नो शिक्षकहरूसँग शान्तिमा छुइनँ, म कसैसँग शान्तिमा छुइनँ। मौलिक र आधारभूत रूपमा मानिसले परमेश्वरसँग शान्ति बनाउनै पर्छ। जब मानव हृदयमा शान्ति हुन्छ तब हाम्रा वरिपरि रहने मानिसहरूसँग शान्ति बनाउन सकिन्छ। तर परमेश्वरसँग शान्ति नबनाइन्जेल मानिस शान्तिको जान्दैन। त्यसपछि हामी नबुकदनेस्वरको रूखको सपनाको देख्छौ। हामी 5:4 नबुकदनेस्वरको उन्माद वा पागलपनको पहिलो लक्षणको पत्ता लगाउँछौ। 4 लेखिएको छ, 4:4, म नबुकदनेस्वर सन्तुष्टि र समृद्धि साथ आफ्ना दरबारमा बसिरहेका थिए। व्यक्तिगत सर्वनामहरू जस्तै म, मेरो, मलाई यहाँ 4-10 धेरै पल्ट उल्लेख भएको पाउँदछौ। नबुकदनेस्वरसँग खराब रोग थियो, त्यो चाहिँ अम्बाद अर्थात् म, मेरो, मलाई। यो रोगले उनी ग्रसित थिए अनि अयुबसँग पनि त्यस्तै समस्या थियो। अनि 5 भन्छन्, मैले एउटा यस्तो सपना देखे जसले मलाई भयभीत तुल्यायो। जसै म ओछ्यानमा ढल्किरहेको थिएँ, मेरो मनमा आएका कल्पनाहरू र दर्शनहरूले गर्दा त म तर्सिएँ। देख्नुभयो यहाँ कतिपल्ट म, मेरो, मलाई शब्द उल्लेख भएको छ। अनि 6-9 भनिएको छ, यसकारण त्यस सपनाको अर्थ खोल्नलाई बेबिलोनका सबै ज्ञानी पुरुषहरूलाई मेरो सामुन्ने खडा गराउने हुकुम गरे। जब जादुगरहरू, मन्त्रतन्त्र गर्नेहरू, ज्योतिषीहरू र जोखन हेर्नेहरू आए, मैले उनीहरूलाई सपना बताए, तर उनीहरूले मलाई त्यसको अर्थ बताउन सकेनन्। अन्त्यमा दानिएल मका आए र मैले तिनलाई सपना बताइदिए। तिनको नाम मेरो देवताको नाउँ जस्तै बेलसजर हो र पवित्र देवताहरूको आत्मा तिनमा छ। मैले भने, हे बेलसजर, जादुगरहरूका प्रमुख, म जान्दछु कि तिमीमा पवित्र देवताहरूको आत्मा छ र तिम्रो लागि कुनै पनि रहस्य अप्ठ्यारो छैन। सपना यही हो, यसको अर्थ मलाई बताइदेऊ। फेरि ती ज्ञानी ज्योतिषी मानिसहरूलाई सपनाको अर्थ खुलाउन बोलाइए, तर तिनीहरूले त्यो नबुकदनेस्वरको सपनाको अर्थ खुलाउन सकेनन्। मित्र, परमेश्वर नै नबुकदनेस्वरलाई उसका दुवै सपनाहरूको दिनुभएको थियो। परमेश्वरले नै ती दुईटै सपना तिनको जीवनमा प्रकट गरिदिनु भएको थियो अनि परमेश्वरले मात्र सपनाको अर्थ खुलाउन सक्नुहुन्छ। अन्तिममा दानियललाई बोलाइयो। नबुकदनेस्वरले थाहा पाएका थिए कि दानियल आत्माले भरिएका मानिस थिए र उसलाई दिइएको सपनाको अर्थ खुलाइ परमेश्वरद्वारा आएको थियो। नबुकदनेस्वर आफूले देखिएको सपनाको परिचय दिइरहेका छन्, साथै उसले अधिक मात्रामा व्यक्तिगत सर्वनाम म, मेरो, मलाई शब्दको पनि प्रयोग गर्छन्। मित्र, यो अध्ययको सम्पूर्ण कुञ्जी वा चाबी 17 हामी पाउँदछौ अनि यो यस बिन्दुमा यसको ध्यान दिन अति आवश्यक छ। 17 लेखिएको छ, 4:17 समाचार वाहकद्वारा निर्णय सुनाइएको छ। पवित्र जनहरूले फैसलाको घोषणा गर्दछन् ताकि जीवित प्राणीहरूले जानुन् कि मानिसहरूका राज्यमाथि सर्व अधिकार सर्वोच्चकै छ र उहाँले इच्छा गर्नुभएकाहरूलाई ती राज्यहरू दिनुहुन्छ र मानिसहरूमा सबभन्दा नम्रलाई ती राज्यमाथि खडा गर्नुहुन्छ। अमित्र, त्यसपछि हामी पद दशबाट अगाडि देख्छौ, नबुकदनेस्वरले आफ्ना सपनाको वा दर्शनको परिचय दिन्छन्। यहाँ यस प्रकार लेखिएको छ, ओछ्यानमा पल्टिरहँदा मैले देखेका दर्शनहरू यिनै हुन्। मैले देखे मेरो सामुने पृथ्वीको बीचमा एउटा ठूलो रूख खड़ा भएको रहेछ, त्यो अत्यन्तै अग्लो थियो। 11-16 पदमा भनिएको छ, त्यो रूख ठूलो र बलियो हुँदै गयो र त्यसको टुप्पोले आकाश छोयो, पृथ्वीको छेउसम्म पनि त्यो देखिन्थ्यो। त्यसका पातहरू सुन्दर र त्यसका फलहरू प्रशस्त थिए र त्यसमा सबैको लागि खाना थियो। त्यसको मुनि वनका पशुहरूले बास पाउँथे, त्यसका हाँगाहरूमा चराहरू बस्थे, त्यसबाट सबै प्राणीहरूले खाना पाउँथे। ओछ्यानमा पल्टिरहेको बेला मैले दर्शनमा मेरो अघि स्वर्गीयबाट एक समाचार वाहक एक पवित्र जन तल आइरहेको देखे। उनले चर्को स्वरमा कराएर भने, त्यस रूखलाई ढालिदे र हाँगाहरूलाई काटिदे, त्यसका पातहरू झारिदे र त्यसका फलहरू छरपष्ट पारिदे, पशुहरू त्यसको छारीबाट र चराहरू त्यसका हाँगाबाट भागुन्, तर फलाम र काँसाले बाँधिएका त्यसका ठुटो र जराहरू जमिनमा खेतको घाँसमा नै रहोस्, आकाशको शीतले त्यसलाई भिजाओस् र त्यो पशुहरूसँग पृथ्वीका बोट बिरुवाहरूका बीचमा रहोस्। त्यसको मन मानिसहरूबाट बदलिएर त्यसलाई पशुको मन दिइयोस् जबसम्म त्यसको लागि सातकाल बित्ने छैन। यी पदहरूमा नबुकदनेस्वरको सपनाको सारहरू छन् जुन आकाशसम्म बढ्ने रूख र पूरा पृथ्वीबाट देखिने रूखमा केन्द्रित छ। त्यो रूख निश्चय नै सबै हराभरा रहने रूख थियो अनि यो रूख फल फलाउने रूख थियो र त्यसको फल सबैले खाँदथे। त्यहाँका छहारी मुनि जंगलका पशुहरू बस्थे र चराहरू त्यसका हाँगाहरूमा बास गर्थे। शास्त्रमा रूखले धेरै कुराहरूको प्रतिनिधित्व गर्दछ। रूखले मानिसको प्रतिनिधित्व गर्न सक्छ। भजन संग्रह 1:3 पदमा लेखिएको छ, खोलाको धारको छेउमा रोपेको बोट वा रूख जस्तै त्यो हुन्छ जसले आफ्नो ऋतुमा फल दिन्छ, जसको पात कहिले ओल्याउँदैन र त्यसले जे गर्छ त्यसमा त्यो सफल हुन्छ। अनि हामी यर्मिया 17:8 पद, यसैया 56:3 पदमा देख्छौ कि रूखले मानिसको प्रतिनिधित्व गर्दछ। उही समयमा इजिकेल 31:3-14 पद, मती रचित सुसमाचारमा रूखले इसरायल राष्ट्रको प्रतिनिधित्व गर्दछ अनि मती 13:31 पदमा उल्लेखित रायोको बोटले आज ख्रिस्टियन राज्यको प्रतिनिधित्व गर्दछ अनि रोमी 11:16-24 अनुसार जैतुनको रूखले दुवै यहुदी र अन्य जातिहरूको प्रतिनिधित्व गर्दछ। अनि यहाँ दानियल 4:10-16 पदमा उल्लेखित रूखले चाहिँ प्राथमिक रूपमा नबुकदनेस्वरको साथै उसको बाबेल राज्यको प्रतिनिधित्व गर्दछ। राजा र राज्य अछुट कुरा हुन् अनि हेरचाह गर्ने र पवित्र जनहरू चाहिँ परमेश्वरले सृष्टि गर्नुभएका स्वर्गीय प्राणीहरूका तह हुन्। हेरचाह गर्नेवाला पवित्र जनहरू हुन् जसले यो संसारको मामलाहरूको सञ्चालन गर्दछन् वा शासन गर्दछन्। दानियलको पुस्तकले यो बिल्कुल स्पष्ट पार्दछ, परमेश्वरले स्वर्गीय प्राणीहरूको सृष्टि गर्नुभएको छ जसले तपाईँ र म रहेको उहाँको ब्रह्माण्ड र यो विश्वको कार्य निष्पादन गर्दछन्, प्रशासन गर्दछन्। परमेश्वरसँग उहाँका प्रशासकहरू छन् जसका अन्तर्गत धेरै स्वर्गीय दूतहरू छन्। अनि हामीले यो पनि बुझ्नु पर्दछ कि त्यसका विरूद्धमा शैतानसँग पनि आफ्ना सेवकहरू छन् जसलाई निश्चित राष्ट्रको निश्चित क्षेत्रमा भार वा अधिकार दिएका छन्। हामीले यसको बारेमा यो दानियलको पुस्तकमा अधिक देख्नेछौं। यी हेरचाह गर्नेहरू सबै देख्छन्, सबै सुन्छन् र सबै भन्छन्,
आज धेरै विश्वासीहरू सोच्दछन् कि तिनीहरू गोप्यमा रहन सक्छन् र तिनीहरू परमेश्वरको नजर मुनि आँखा मुनि छैन। हामी आफ्ना गुप्तता वा एकान्तताको आनन्द गर्ने भोगविलास गर्ने कुराको बारेमा कुरा गर्दछौ। तर यदि तपाईँ सत्यताको थाहा पाउन चाहनुहुन्छ भने तपाईँ र मसँग कुनै गुप्तता वा एकान्तता छैन। भजन संग्रह 139 7 12 पदले हामीलाई भन्दछ, हामी परमेश्वरको नजरबाट कति पनि टाढा हुन सक्दैनौ र छिप्पिन सक्दैनौ। चाहे हामी जहाँ कतै जाउँ, पृथ्वीमा गुप्त पाप स्वर्गमा खुला कलंक हो। उहाँले सृष्टि गर्नुभएका स्वर्गीय प्राणीहरूले तपाईँको बारेमा सबै कुरा जान्दछन्। अनि यदि तपाईँ विश्वासी हुनुहुन्छ भने तपाईँ उहाँका त्यो गुप्त पापसँग गएर त्यसको ठिकठाक गर्दा नै उक्तम होला। अहिले यो रुख काटी ढालियो र त्यसको ठुटामा फलामको साङ्लाले बाँधियो। यसले यो संकेत गर्दछ कि त्यो 7 वर्षपछि फेरि बढ्ने र सुदृढ्ने छ। अनि शासकको हृदय त्यो चाहिँ रुख हो, पशुको हृदयमा बदल्ने थियो र पशुले जस्तै घाँसपात खाने थिए। 17 पदमा लेखिएको छ, समाचार वाहकद्वारा निर्णय सुनाएको छ, पवित्र जनहरूले फैसलाको घोषणा गर्दछन् ताकि जीवित प्राणीहरूले जानुन् कि मानिसहरूका राज्यमाथि सर्वाधिकार सर्वोच्चकै छ र उहाँले इच्छा गर्नुभएकाहरूलाई ती राज्यहरू दिनुहुन्छ र मानिसहरूमा सबभन्दा नम्रलाई ती राज्यमाथि खड़ा गर्नुहुन्छ। हामीले तीन कुरा नबुकदनेस्सरको सपनाबाट सिक्न सक्छौ। पहिलो, सर्वोच्चले मानिसहरूको राज्यमा शासन गर्नुहुन्छ। यदि तपाईँ सोच्नुहुन्छ कि आज परमेश्वरले राज्य त्याग गर्नुभएको छ र यो विश्वबाट उहाँ हट्नु भएको छ, तपाईँ गलत सोचिरहनु भएको छ। मित्र, उहाँ अझै पनि यो पृथ्वीको नियन्त्रक हुनुहुन्छ र नियन्त्रण गरिरहनु भएको छ। भजन संग्रह 2:4-6 भनिएको छ, स्वर्गीयमा विराजमान गर्नुहुने चाहिँ हाँस्नुहुनेछ, परमप्रभुले तिनीहरूलाई खिसी गर्नुहुनेछ, तब उहाँ रिसाएर तिनीहरूसँग कुरा गर्नुहुनेछ र उहाँको बल्दो रिसमा तिनीहरूलाई यसो भनेर व्याकुल पार्नुहुनेछ, मैले आफ्नै पवित्र डाँडा सियोनमा आफ्नै राजालाई स्थापित गरेको छु। परमेश्वर भन्नुहुन्छ, उहाँ यो संसारमा आफ्नो उद्देश्यको निरन्तर जारी राख्नु भएको छ। उहाँले शैतानलाई निश्चित उद्देश्यको लागि अति दुष्ट कुटप्रबन्धको पूरा गर्न अनुमति दिइरहनु भएको छ। परमेश्वरले उहाँका सृष्टि गरेका स्वर्गीय प्राणीलाई आज केही कुराको प्रदर्शित गरिरहनु भएको छ। आज शैतानको बारेमा धेरै मूर्ख कुराहरू गरिन्दछन् जुन पूर्ण रूपमा शास्त्रीय छैनन्, बाइबलीय छैन। राष्ट्रको उदय र पतन हुने कुरा मानिसलाई यो कुरा सिकाउनु हो कि परमेश्वरले यो संसारको राज्यहरूमा शासन गर्नुहुन्छ र रद्द पनि गर्नुहुन्छ। मित्र, परमेश्वरले नै मानिसहरूको राज्यको शासन गर्नुहुन्छ, अधिकार गर्नुहुन्छ। दोस्रो कुरा, नबुकदनेस्सरको सपनाबाट हामी देख्छौं उहाँले इच्छा गर्नुभएकोलाई राज्य दिनुहुन्छ। आज धेरै शासकहरू यो सोच्दछन् कि तिनीहरू असल र तिनीहरूको असल पार्टी भएकोले गर्दा तिनीहरू अधिकारमा शासनमा आए। मित्र, यो बिल्कुल गलत कुरा हो। यी तमाम कुराको पछाडि परमेश्वरको हात छ। तेस्रो कुरा, मानिसहरूमा सबैभन्दा नम्रलाई राज्यमाथि खड़ा गर्नुहुन्छ। यदि हामी विश्वको इतिहासमा हेर्ने हो भने धेरै राष्ट्रहरूका धेरै त के प्राय शासकहरू सानो शुरूवातबाट आरम्भ भएथे। परमेश्वरले त्यस्ता मानिसहरूलाई शक्तिमा र अधिकारमा आउन अनुमति दिनुहुन्छ। अनि 18 पदमा लेखिएको छ, म राजा नबुकदनेस्सरले देखेको सपना यही हो, अब हे बेलसजर यसको अर्थ मलाई बताइदे, किनभने मेरो राज्यमा भएका ज्ञानी पुरुषहरूमध्ये कसैले पनि यसको अर्थ मलाई बताउन सक्दैनन्, तर तिमीले सक्छौ किनभने पवित्र देवताहरूको आत्मा तिमीमा छ। अमित्र, अर्को दिनमा हामी नबुकदनेस्सरको सपनालाई दानियलको अर्थ खुलाएको देख्नेछौ। परमेश्वरले आफ्नो वचन अध्ययनमा आशिष दिनुभएको होस्। प्रिय
श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात् सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने, हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनुहुन्छ भने, प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, एपीसी 2561, काठमाडौँ। ठेगाना एक पल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, एपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 9847353579। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।